नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुन्ने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम जीवनसाथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 10 प्रमाङ्गी टोल चितवनमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 10 प्रमाङ्गी टोल चितवनमा बस्नुहुन्छ सुरेन्द्र देवकोटा र सुषमा देवकोटा। सुरेन्द्रजी पेसाले बेकरी व्यवसायमा आबद्ध हुनुहुन्छ। उहाँ केही समयको विदेश बसाएपछि मेहनत गर्ने हो भने र दृढ इच्छा शक्ति हुने हो भने स्वदेशमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अभिप्रायले ओतप्रोत भई भरतपुर महानगरपालिका वडा नम्बर 10 प्रमाङ्गी टोल चितवनमा आएर केक सप बेकरी व्यवसाय सुरु गर्नुभएको उहाँले अहिले यसबाट सोचे जस्तो आम्दानी गरिरहनु भएको छ र एकजना सफल युवा व्यवसायीको रूपमा पनि स्थापित भइसक्नु भएको छ। सुषमाजी गृहिणी हुनुहुन्छ, यो सँगै उहाँ पनि यहीँ बेकरी व्यवसायमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू सुरेन्द्र देवकोटा र सुषमा देवकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
हाम्रो तर्फबाट पनि धन्यवाद।
आराम हुनुहुन्छ?
आराम।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
पेसा व्यवसाय यही नै हो, निरन्तर दैनिक।
सुषमाजी?
हजुर, यही व्यवसाय नै हो।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
छौँ।
हजुर, तयारी छौँ।
उसो भए म चाहिँ कुराकानी जीवनसाथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। नेपालमा खास गरी विभिन्न खाले विवाह गर्ने चाल चलन संस्कार तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवनसाथीको रूपमा वैवाहिक बन्धनमा चाहिँ कसरी आबद्ध हुनुभयो?
हामी अब 2058 सालमा घरबाट माघी विवाहकै रूपबाट पारिवारिक बन्धनमा बाँधिएका हौँ। हाम्रो विवाहको एउटा पाटो हेर्दाखेरिमा सामान्यतया पारिवारिक रूपबाट मात्रै चिन्जान भएको र उनको र मेरो खासै देखभेट नभएको, र पनि पारिवारिक रूपबाट चिन्जान भइसकेपछि परिवारको कुरालाई, आग्रहलाई अनास्था गर्ने, नटेर्ने, त्यसलाई चाहिँ व्यवस्था गर्ने हामीमा त्यो रहेन। पारिवारिक संस्कार नै हाम्रो अनुशासनमा रहेको, रहेर बस्नुपर्ने बाध्यता पनि र त्यो एउटा हुनुपर्ने गुण पनि हो। सोही अनुरूप परिवारले देखाएको ठाउँमा अथवा डोर्याएको ठाउँमा हामी जाँदै गर्दा उनीसँग मेरो एउटा वैवाहिक जीवनमा बाँधिन एउटा अवसर मिल्यो भन्नुपर्छ।
त्यो विवाहको प्रसङ्ग चाहिँ कहाँबाट आयो त?
म त्यतिखेर आबु खरिनीमा रहन्थेँ, त्यहाँ पनि पेसाकै आबद्ध थिएँ, भेटनरी पेसामा। म प्रत्येक दिन बुधबार मेरो बिट दमौली हुन्थ्यो, पैसा कलेक्सन गर्न जानुपर्ने, अनि मैले पैसा कलेक्सन गर्ने पसलकै बगलमा मेरो जीवनसङ्गिनीको चाहिँ दिदीको पसल थियो, उहाँहरूले मलाई देखिरहनु भएको र उहाँहरूसँग पनि मेरो कुराकानीहरू भिनाजुसँग, विशेष गरी मेरो श्रीमतीको भिनाजुसँग कुराकानी भइरहेको थियो, उहाँहरूले मलाई निकै वाच गरिरहनु भएको। र विवाहको प्रसङ्ग त करिब एक वर्ष अगाडि नै आएको थियो, तर मैले त्यो वैवाहिक सम्बन्धमा बाँधिनको लागि कुनै त्यस्तो योजनाहरू अथवा त्यस्तो चाहिँ कुनै अठोट मैले लिइसकेको थिइनँ। तथापि परिवारबाट पनि बढी जोड हुँदै आयो, अब बिहा गर्नुपर्छ, समय आइसक्यो भन्ने कुराहरू हुँदै गयो। त्यसपछि मैले अब कुरो आफ्नो आन्तरिक रूपबाट पनि बुझ्दै गएँ। बुझ्दै गइसकेपछि अब हुने ठाउँ देखिसकेपछि अब परिवारले भनेको कुरालाई अनास्था नगरिकन अनि अगाडि बढ्दाखेरिमा खास हाम्रो वैवाहिक जीवनमा मिलाइदिने चाहिँ पसलवाला जुन म जाने बिट उहाँको अनि मेरो श्रीमतीको बहिनीको चाहिँ दिदीको चाहिँ पसलको चाहिँ आडमा रहेको मेरो मैले पैसा लिनुपर्ने पसलैवाला साथी र अनि त्यसपछि उहाँको बनन के अरे श्रीमतीको भिनाजु उहाँहरू दुईजनाको चाहिँ कम्बाइन्ड उसबाट चाहिँ मेरो विवाहको प्रसङ्ग अगाडि बढेको हो।
अनि यसो केटी हेर्न त जानुभयो होला नि?
केटी हेर्न नि गइयो, जान नि गइयो, तर कस्तो भने अरू त साथी लिएर जान्छन्, म चाहिँ एक्लै गएँ किनभने सधैँ गइराखेको ठाउँ होइन। अब विवाह नै गर्नु छ, अब कुनै अब एउटा नौटङ्की त होइन त्यो, अब आफै गएर फेस गरौँ न, के फरक पर्छ र साथी लिएर किन जानु पऱ्यो भनेर अब गइराखेको ठाउँमा अनि सिधै म जुन मेरो त्यो साथी कहाँ गएँ जुन मैले पैसा उठाइराख्नु पर्ने मेरो चाहिँ एउटा अब भन्न कस्टमर त्यहाँ गएँ। गइसकेपछि अनि उनले चाहिँ मेरो श्रीमतीको भिनाजुको घरमा लिएर जानुभयो अनि त्यसपछि हामीलाई दुवैजनालाई त्यहीँ त्यही घरमा भेटाउने काम भयो अनि हामी दुईजनासँगै बस्यौँ, गफ गऱ्यौँ अनि मैले केही कुराहरू राखेँ होइन, भविष्यका कुराहरू राखेँ अनि त्यसपछि वर्तमानका कुराहरू पनि राखेँ, त्यो कुरालाई उनले सहर्ष स्वीकारिन् अनि त्यसपछि विवाहको लागि कुनै त्यस्तो अप्ठ्यारो परिस्थिति सिर्जना भएन, झन् सहजताको काम त्यसले गर्यो भन्नुपर्ने हुन्छ।
सुषमाजी
हजुर,
मेरो चाहिँ विवाहको प्रसङ्ग चल्या छ, फलानो केटा मलाई चाहिँ नि विवाहको विषयमा कुराकानी गर्नको लागि अथवा चाहिँ मलाई हेर्नको लागि आउँदै हुनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा थियो कि थिएन?
हेर्न आउने बेलामा बल्ल थाहा थियो, त्यस अघि थाहा थिएन।
त्योभन्दा पहिला घरमा चाहिँ विवाहको प्रसङ्ग चल्या थियो कि चल्या थिएन त?
त्यस्तो खासै थिएन, उमेरै खासै भएको थिएन, बाह्र पढ्दै थिएँ
हजुर,
अनि एकैचोटि ल यसो यस्तो भयो ल जानुपर्ने भनेर दिदी घर लिएर जानुभयो अनि एकैचोटि भेट भयो।
त्यो विवाहको विषयलाई लिएर कुराकानी गर्न आउने सन्दर्भमा चाहिँ कस्तो गरी आउनु भएको थियो त उहाँ?
कस्तो गरी भने नर्मल अब त्यसो खास चाहिँ ऊ नै थिएन,
सामान्य रूपमा
आउनुभएको थियो।
तपाईँहरू बिचमा चाहिँ विवाहको विषयलाई लिएर कुराकानी पनि भयो होला होइन?
हजुर।
के कुराकानी गर्नुभयो?
खास त्यस्तो केही भएन, अब के भन्ने त्यस्तो
हुन्छ नि, अब विवाह एउटा जीवनको साथी, जीवनसाथी होइन, अब जिन्दगी बिताउने साथी, अब जीवनसाथी रोज्दाखेरि आफ्नो चाहिँ दाम्पत्य जीवनको विषयमा केही न केही छलफल कुराकानी त भयो?
हजुर, खासै त्यस्तो बढी भएन, खासै त्यस्तो त केही नै भएन
हजुर,
खासै हामी त्यस्तो बढी गफै भएन, एकैचोटि बिहानै भएको, त्यसपछि देखभेटै भएन।
अनि मलाई चाहिँ हुन्छ यत्तिको केटा भएपछि हुन्छ अथवा यत्तिको केटी भएपछि हुन्छ भन्ने एउटा स्वीकृति जनाउने कुराहरू हुन्छन् नि?
होइन, मैले त चाहिँ मैले बुवा मम्मीलाई नै डिसिजन छोडिदिएँ, मैले चाहिँ अब केटो हेरेँ यत्तिकै हुन्छ, बुवा मम्मीले हुन्छ भनेपछि मैले पनि ओके गरेँ
हजुर,
त्यो त मैले केही नै सोध्दै सोधिनँ, अब बुवा मम्मीले यत्तिकै केटो तँलाई हुन्छ भनेर ल्याइसकेपछि अनि मैले चाहिँ ओके नै भन्ने एकैचोटि, हजुरहरूको इच्छा अब हो भने म हुन्छ भन्ने।
तपाईँ त छोरी मान्छे होइन, घरमा चाहिँ विवाह गर्ने उमेरको छोरी मान्छे भएपछि बाहिर फेरबाट मान्छेहरू बुझ्न आउने, विवाहको प्रसङ्ग चलाउने त्यो हुन्छ, उहाँको विवाहको विषयलाई लिएर आउनुभन्दा पहिला अन्यत्र कहीँ कतैबाट चाहिँ विवाहको प्रसङ्ग आएको थियो कि थिएन?
थिएन, कतैबाट नै आएको थिएन,
पहिलोपटक उहाँ आउनुभयो, उहाँसँग नै सबै कुरा भनौँ न होइन, विवाह चाहिँ टुङ्गियो
पहिलोपटकै भन्नुपर्छ।
आफ्नो जीवनको बारेमा निर्णय लिँदाखेरि, आफ्नो जीवनसाथी रोज्दाखेरि, ल उहाँसँग म विवाह गर्छु, उहाँसँग मैले चाहिँ नि दाम्पत्य जीवन बिताउन राजी छु भन्ने निर्णय लिँदाखेरि कहीँ कतै मनमा चाहिँ डर लागे जस्तो अथवा चाहिँ केही कौतूहलता जागे जस्तो केही भयो कि भएन?
डर त अलिअलि थियो, अब के हुने हो, अर्का घरमा जाने, अब कसो हुने हो केही थाहा छैन, चिनजान बोल्यो, अब बोलचाल खासै एकचोटि बोलचाल भएको जम्मा बोलचाल खासै भएको थिएन, अब डर त अलिअलि त भइहाल्छ।
विवाह चाहिँ कसरी गर्नुभयो नि?
घरबाटै, घरबाटै हो बिहा त।
सुरेन्द्रजी विवाह चाहिँ धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
अब चार दाजु भाइको कान्छो छोरो म, अब त्यसमाथि पनि अब विदेशबाट आएको भनेपछि बाबुआमालाई त्यो एउटा आडम्बर देखाउनै पर्ने, मेरो चाहना सामान्य तरिकाले गर्ने भन्ने नै थियो, तर बाबुआमालाई चाहिँ कस्तो लाग्यो भने अब विदेशबाट आएको अब एक हिसाबले अब अलिक त्यहाँ बजारमा पनि जुन म बसेको ठाउँमा पनि म अलिकता पपुलारिटी नै थिएँ
हजुर,
सबैले मलाई मान्थे पनि र सबैको हाई हाई नै थिएँ, अब बाबुआमालाई पनि होइन यस्तो मान्छेलाई फेरि अब यसरी अब अलिकति सामान्य तरिकाले विवाह गर्दाखेरिमा हामीलाई अलिक अप्ठ्यारो हुन्छ भन्ने सोचाइ भयो, अथवा दाइहरूलाई पनि त्यो हुनसक्छ, फलस्वरूप अब विवाह चाहिँ राम्रै तरिकाले बाजा साजा बजाएर होइन राम्रै तरिकाले हाम्रो त्यो ठाउँको लोकालिटी अनुसारको म पनि अलिकति हाइफाईकै रूपबाट त्यतिखेर अब यहाँ चितवनदेखि क्याटरिङ लिएर गएर विवाह गरे भनेपछि आबु खरिनीमा यहाँ चितवनदेखि क्याटरिङ लिएर गए भनेपछि अब राम्रै तरिकाले गरे भन्नुपर्छ
भनेपछि त्यो बेलाको समय परिस्थिति हेर्दाखेरि धुमधामसँगै गर्नुभयो
एकदमै
जब तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनुभयो होइन विवाह अगाडि खासै त्यति धेरै लामो कुराकानी भएन भनेर भन्नुभएको अरे त्यो पहिलो बोलचाल अब तपाईँहरू दुईजनाको बिचमा होइन श्रीमान श्रीमती भइसके पछाडि पहिलो बोलचाल चाहिँ कहाँ सुरु भयो कसले बोलाउनु भयो के भनेर बोलाउनु भयो
होइन आजकलको जमानामा सबै म्याच्योर नै हुन्छन् कोही पनि अब पहिला धेरै पहिलाका युगको कुराहरू ल्याएर जोड्ने कुरो त भएन तथापि के हुन्छ भने अहिले हामी त सामान्य अलिकति पढे लेखेको मान्छे अब बाहिर घुमेर पनि आइसके केही देखिएको मान्छे अब त्यो हिचकिचाउने भन्ने सवाल त रहेन नै तर पनि उनमा केही थियो होला बरु त्यो म मान्न सक्छु होइन तर पनि अब हामी सामान्यतया अब विवाह मण्डपमा पनि अब एउटा अराउनेदेखि लिएर होइन अब बोल्ने विवाह मण्डपमै बोलीचाली भइसकेपछि घरमा आइसकेपछि त झन् त्यो नहुने स्वभावै भयो त्यो सवालै रहेन हामी घरमै आइसकेपछि नै जस्ता तस्तै रूपबाट नै सामान्य रूपबाट नै बोलचाल भएको खास त्यस्तो चाहिँ दकस र हामीमा रहेन
त्यो सुरुमा बोलाउँदाखेरि कसले बोलायो तपाईँ नामले बोलाउनु भयो अथवा अरू कुनै मायालु शब्दले बोलाउनु भयो भन्ने कुरा चाहिँ सम्झिनु भएको छ
होइन सामान्यतया अब उयो हामीले अब मैले उनलाई भन्दाखेरि सुषमा भनेर बोल्छु होइन उनले मलाई बाबा भन्छ नि अब त्यही हो बोल्ने चाल बोलाउने बोल्ने चलन चल्ती त त्यही नै हो हाम्रो खास त्यतिखेर पनि त्यही नै थियो अहिले पनि त्यही नै छ हाम्रोमा त्यो तलमाथि फेरबदल त्यस्तो केही पनि छैन
सुषमाजी
हजुर
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया यो प्रेम यो सद्भाव यो सामिप्यता अझै बढ्दै जान्छ भने नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ म चाहिँ सुषमाजीबाटै सुरुवात गरौँ जस्तो तपाईँलाई लागेको तपाईँले महसुस गरेको मेरो श्रीमानको मेरो जीवनसाथीको यो चाहिँ बानी असाध्यै राम्रो छ उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको उहाँको एकदम राम्रो बानी चाहिँ के छ
उहाँको यो नराम्रो भन्ने नै छैन भन्ने ऊ बाँकी नै राख्नुहुन्न केही पनि
त्यो राम्रोमा पनि अझै राम्रो हुन्छ नि मलाई चाहिँ उहाँको यो बानीले चाहिँ साह्रै मन छुन्छ मलाई असाध्यै राम्रो लाग्छ उहाँको यो बानी भन्ने हुन्छ नि त्यो राम्रो मध्येमा पनि राम्रो बानी के
अब राम्रो त सबै राम्रो छ अब कुन भन्ने खै
एउटा दुइटा भनिदिनुहोस् न कुन चाहिँ
अब घरमा हेल्प गर्नेदेखि लिएर अब जे पर्दा पनि सहयोग गर्ने एकदम राम्रो बानी छ यो सानो यो मैले गर्ने यो तैँले गर्ने भन्ने काम त केही नै छुटाउनुहुन्न त्यो बानी चाहिँ राम्रो छ
मान्छेको सुधार गर्नुपर्ने बानी पनि हुन्छ होइन तपाईँको नजरमा तपाईँले देखेको तपाईँले महसुस गरेको मेरो श्रीमानले यो चाहिँ बानी सुधार गर्दैदेखि हुन्थ्यो यो चाहिँ बानी उहाँको अलि नराम्रो छ भन्ने त्यस्तो लाग्यो केही छ
खासै त्यस्तो मलाई लागेको छैन केही नै केही कुरामा यो भन्न पनि केही बाँकी नै राख्नुहुन्न
केही न केही कुरा त मान्छेको नराम्रो पक्ष पनि हुन्छ नि
खासै मलाई त्यस्तो लाग्दै लाग्दैन त्यस्तो बानी छ जस्तै लाग्दैन कि मलाई
भनेपछि उहाँको सबै बानीहरू राम्रो छ
मलाई चाहिँ सबै बानी नै मनपर्छ
सुरेन्द्रजी
हजुर
हजुरको त खोटै भेटाउनु भएन त उहाँले
अब सायद अब आफूमा कमजोरी होला हुन त कतिपय कमजोरीहरू होइन अब श्रीमतीलाई श्रीमानको कमजोरी लुकाउनु पनि गाह्रै मलाई देखाउनु पनि गाह्रै भएर नि होला सायद होइन तर मैले त्यति कमजोरी गरेको छु जस्तो मलाई पनि लाग्दैन लाग्नु चाहिँ तर के हो भने उनले भने जस्तै अब म कुनै पनि कुराहरूमा तलमाथि हुन दिन्न अब यो नहोस् यस्तो नहोस् यसबाट कुनै प्रश्नचिह्न नआओस् भन्ने कुराहरूमा म पहिले सजग रहेको हुन्छु अब बानी अब नराम्रो लतमा लाग्यो अथवा अब सामान्यतया भन्नै पर्दाखेरिमा म त्यति बाहिर त्यसरी अब हल्लिएर भन टल्लिएर हिँड्ने साथीभाइहरूसँग पनि त्यसरी बाहिर जाने मलाई त्यो समयले पनि दिएन कुनै पनि समय म घरमै उनीसँग नै रहन्छु हर बखत उनीसँग नै रहन्छु अब त्यो भएपछि अब स्वाभाविक रूपबाट उनले भन्ने अब देख नदेखेपछि के भन्ने नै हो र होइन अब त्यही अब कुनै पनि चिजहरू गलत नदेखेपछि अब प्रश्न गर्ने ठाउँमा पनि नरहेको होला त्यही लाग्छ मलाई चाहिँ
तपाईँको नजरमा चाहिँ तपाईँको बुझाइमा होइन तपाईँलाई लागेको मेरो श्रीमतीको यो चाहिँ बानी असाध्यै राम्रो छ उनको चाहिँ यो बानीले मेरो मन छुन्छ मलाई असाध्यै मनपर्छ भन्ने लागेको उहाँको राम्रो बानी चाहिँ के छ त
अब राम्रो बानी भन्नाले अब यस्तो कस्तो भने जस्तो कुनै पनि हामी त अब समाजमा बसेका छौँ अहिले हरेक विभिन्न दृष्टिकोणबाट विभिन्न कोणबाट हिँड्नु पर्दाखेरिमा कहिले कुनै अप्ठ्याराहरू आउँछन्, त्यो अप्ठ्याराहरूमा मैले अब भारी बिसाउने भनेको त श्रीमतीलाई हो होइन, श्रीमतीलाई भारी बिसाउँदाखेरिमा पनि उनले चाहिँ त्यसलाई सहजता रूपबाट चाहिँ स्वीकारेर मैले भनेको कुराहरू अथवा उनले देखेको कुराहरू र मैले भन्नुपर्ने कुराहरू एकै ठाउँमा आएर जोडिन्छ। त्यो अवस्थामा पनि उनले मलाई यो अप्ठ्यारो परिस्थितिमा पनि यो गरौँ भन्दाखेरिमा कुनै पनि उसलाई अप्ठ्यारै छ भने पनि नाइनास्ती नगर्ने त्यो राम्रो उसको बानी त्यो छ। किनभने समस्या परेको बेलामा यस्तो समस्या पऱ्यो के गर्ने भन्दाखेरि हल गर्ने उपायहरूमा अब जिम्मेवारी ढङ्गबाट भूमिका निर्वाह गरेको देख्न पाउँदाखेरि आफूलाई पनि गर्व लाग्छ। त्यो उसको त्यो पक्ष उसको उनको चाहिँ राम्रो छ।
मान्छेले चाहिँ सुधार गर्नुपर्ने बानी पनि हुन्छ होइन, कमजोरी पक्ष पनि हुन्छ। तपाईँको नजरमा उहाँको चाहिँ नराम्रो पक्ष के छ त?
नराम्रो पछि खासै अब त्यस्तो मैले पनि उनले भने जस्तै मैले पनि देखेको छैन रियालिटीमा भन्नुपर्दाखेरिमा, किनभने हामी सँगै छौँ, हामी कहीँ जाहिर खाएर एकान्तमा बसेर कहिलेकाहीँ दुई चार दिन नभेट्न मात्रै आए जस्तो पनि त्यो स्थितिमा पनि छैनौँ, हामी सधैँ सँगै छौँ, हातेमालो गरेर हिँडिरहेका छौँ। त्यो अवस्थामा कमजोरीहरू अब केही भयो उनले मलाई भनिहाल्ने, मलाई केही भयो उनलाई भनिहाल्ने भएपछि त्यो कमजोरी केही पनि रहनु पाउँदो रहेछ कि, त्यसले गर्दाखेरि त्यो औल्याउनु पर्ने अवस्थाहरू कहीँ पनि देखिँदैन, त्यो चाहिँ छैन नै भन्नुपर्छ।
सुषमाजी अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ होइन, श्रीमान श्रीमती भइसके पछाडि माया प्रेम सद्भाव सामिप्यता त भइहाल्छ, यसको अलावा कहिलेकाहीँ यसो कल झगडा मनमुटा पनि भइहाल्छ होइन। कहिलेकाहीँ चाहिँ सुरेन्द्रजीले असाध्यै धेरै माया गर्दाखेरि आज अघि पछि भन्दा अलि धेरै माया गरे जस्तो अनुभूति गरेको छु मैले, आज के भएको छ र मेरो बुढालाई भन्दाखेरि उहाँको स्वभाव हाउभाउ अथवा चाहिँ त्यो बानी व्यवहार चाहिँ कस्तो हुन्छ नि?
सधैँ एकैनासै हुन्छ, त्यो तलमाथि त्यस्तो हुँदैन, त्यस्तो हाउ तलमाथि हुँदैन, सधैँ केही नाच
कहिलेकाहीँ त हुन्छ होला नि, कहिलेकाहीँ हुन्छ नि मान्छे चाहिँ केही सफलता हासिल गर्दाखेरि अथवा केही नयाँ कुरा चाहिँ उपलब्धि हुँदाखेरि आज चाहिँ मेरो बुढाले असाध्यै माया गर्नुभएको छ, अघि पछि भन्दा अलिक फरक खालको चाहिँ मायाको अनुभूति गरेको छु मैले भन्दाखेरि त्यो बेलामा चाहिँ कस्तो हुन्छ भन्न खोजे?
यस्तो हो, हामी दुई बिच खास झगडा हुँदै हुँदैन, हामी बिच झगडा भनेको छोराछोरीको नियममा, अब उहाँ र मेरो दुईजनाको बिचमा चाहिँ त्यस्तो डिस्कस हुँदै हुँदैन, केही चान्स डिस्कस भइहाल्यो भने छोराछोरीको नियममा डिस्कस हुने हो, खास त्यस्तो छैन।
त्यो छुट्टै खालको माया गरेको अनुभूति चाहिँ गर्नुभएको छैन,
सधैँ एकै नासै हुन्छ।
सुरेन्द्रजी झगडा भनिहाल्नुभयो छोराछोरीको विषयमा अलिकति ट्याक्टुक हुन्छ भनेर होइन, खास गरी के को विषयमा अलिक बढी झगडा हुन्छ, त्यो पढाइको विषयमा अथवा अरू कुनै विषयमा?
अब यस्तो हो, अब के हुन्छ भने हामी दुवैजना पेसामा आबद्ध छौँ, प्रायः उनी गृहिणीको भूमिकाभित्र किचनको काम पनि गर्नुपर्ने हुन्छ होइन, अब मैले बाहिरको सबै कुरा हेरेको हुन्छु, अब त्यो बिचमा अब कहिलेकाहीँ अब नानी बाबुलाई यसो अब गएर हेर्दै हेर्दैदेखि अनि उनीहरूले अलिकति पढ्थे कि भन्ने उनको आशय हुन्छ होइन, अब म भ्या हुन्न कि, अब मैले काम गरिरहेकै हुन्छु, काम गरिरहला अब उनी किचनमै हुन्छन् हुन्छ, तर के त्यो बिचमा बच्चाहरू माथि अब कलाव गरे हुन्छ नि, सानसाना बच्चाहरू छन् कलाव गर्छन् अनि के हो गएर हेर्नु न किन नहेरे भनेर उनले अलिकति त्यो चाहिँ एउटा भन्ने एउटा त्यही हो, एउटा बच्चाहरूकोबाट चाहिँ कहिलेकाहीँ चाहिँ ठटाठुटु पर्ने हुने चाहिँ त्यही नै हो, तर अरू खास सामान्यतया हामीमा अरू त्यस्तो केही हुँदैन।
तपाईँले महसुस गर्नुभएको छ मेरी श्रीमतीले चाहिँ असाध्यै माया गर्दाखेरि अघि पछि भन्दा अलिक फरक खालको माया फरक खालको व्यवहार गर्दाखेरि चाहिँ उनको हाउभाउ स्वभाव अथवा चाहिँ उनले आफ्नो माया यसरी चाहिँ नि प्रकट गर्छन् भन्ने त्यो अनुभूति गर्नुभएको छ?
त्यस्तो हामीमा उयो उनले नै भने खास के हो भने हामी जब वैवाहिक बन्धनमा बाँध्यौँ, बाँधिसकेपछि हामी सायद उनी माइत हुँदाखेरि म यहाँ हुन्छु त्यतिखेर हाम्रो के अरे अलिकति ग्याप हुने हो, नत्र भने हामी सधैँ सँगै हुन्छौँ, चाहे हामी अरू ठाउँमा घुम्न भने कहीँ जानु पऱ्यो भने पनि हामी सँगै जान्छौँ, एक्लै एक्लै हामी कमै हिँड्छौँ। अनि अर्को कुरो तपाईँ के छ भने हामी यो यो चिज यसो गरौँ भनेपछि दुवैजनाको एउटा आग्रहमा त्यो चिजहरू हुने गर्छ, त्यसले गर्दाखेरिमा हामीलाई चाहिँ त्यो एउटा कुरो के हो भने तपाईँले यो क्वेसन सोधिराख्नु राख्दाखेरि मलाई चाहिँ के लाग्यो भने कहि यो उतार चढाव पनि माया भनेको नि उतार चढाव हुन्छ र भन्ने एउटा चाहिँ मलाई चाहिँ त्यो फिलिङ भयो कि, अब वास्तवमा हामी सधैँ एउटै रफ्तारमा हुन्छौँ, एउटै रफ्तारमा हुँदाखेरिमा खासै त्यस्तो हामीले चाहिँ त्यो अनुभूति गर्न पाएको छैनौँ, र त्यो हामीलाई त्यो अहिलेसम्म अब एकदम बढी माया गरे के हो अथवा कम माया भने के हो भन्ने कुरो त्यो त्यो नै हामीलाई थाहा छैन कि, न त उनलाई थाहा छ जस्तो लाग्छ न मलाई थाहा छ जस्तो लाग्छ, हामी सधैँ एकनासै छौँ, ग्याप नभएको
भन्छन् नि श्रीमान श्रीमतीको कल झगडा परालको आगो होइन, श्रीमान श्रीमती भइसके पछाडि कहिलेकाहीँ कल झगडा पनि हुन्छ, तुरुन्तै त्यो चाहिँ साम्य पनि हुन्छ भनेर भन्छन्। अघि भने पनि हाल्नुभयो क्यारे छोराछोरीको विषयलाई लिएर कहिलेकाहीँ यसो हामी बिचमा चाहिँ झगडा भयो भने त्यही विषयमा हो अरू चाहिँ हुँदैन भनेर, तपाईँले कसरी थाहा पाउनुहुन्छ कि आज मेरो श्रीमती मसँग रिसाकी छन् भन्ने कुरा?
होइन त्यस्तो रिसन होइन हाम्रो धेरै समय लङ टर्म रिसन भन्ने कुरै होइन उही त्यही एउटा चाहिँ कि तपाईँ गएर हेरिदिनुहोस् न बच्चालाई हेरिदिनुहोस् न के किन हेरे भन्ने हो त्यही त्यही हो अनि अलिकता एउटा म उसको चाहिँ चेन्ज भन्ने पनि खासै के हुँदैन उनी अलिकता दुई चार घन्टा यसो चाहिँ नबोले जस्तो गर्छु अनि त्यहाँबाट म बोलाइदिन्छु अनि बोलिहाल्छु हाँसिहाल्छु हाँस्दै बोलिहाल्छु त्यो स्वाभाविक हो त्यो केही पनि त्यसलाई त्यो ठुलो चाहिँ एकदम लामो समय त्यस्तो रिसाउने अन्त नबोल्ने त्यस्तो खास हामीबिच रहँदैन त्यो
सुषमाजी
हजुर
सन्तान चाहिँ कति हुनुहुन्छ नि छोराछोरी
दुईवटा नानी एउटा बाबु
जस्तो यो सन्तान जन्माउने विषयमा होइन बच्चा कहिले जन्माउने कति वर्षको अन्तर पारेर जन्माउने के जन्माउने भन्ने विषयमा तपाईँहरू बिचमा चाहिँ नि एक किसिमको छलफल एउटा योजना सल्लाह भयो कि भएन
यस्तो हो अब विवाह गरेपछि अर्को वर्ष त ठुली छोरी जन्मिहाली
हजुर
त्यसमा त केही योजना बनाउने कुरै भएन अनि त्यसपछि सानी छोरीकोमा चाहिँ अब यति वर्ष नपाउने यति वर्षपछि पाउने भनेर पाँच वर्षपछि अनि सानी छोरी जन्मी दुईवटा छोरी भए के छ कसो चाहिँ हामीले हेरिएन बाबु नानी हेरिएन अनि त्यसपछि बाबु चाहिँ सबैले बाबु चाहिन्छ बुवा आमाले नि अब एउटा छोरो त चाहिन्छ भनेर अब जहिले नै आउने कराउने गऱ्यो ल त नि भनेर अब सोच बनाएको छोरै भयो
सुरेन्द्रजी जस्तो यो आजभोलिको नवदम्पतिहरूको लागि पनि होइन सन्तान जन्माउने विषयमा बच्चा कहिले जन्माउने कति वर्षको अन्तर पारेर चाहिँ जन्माउने जन्मान्तर कति राख्ने होइन के जन्माउने भन्ने विषयमा चाहिँ श्रीमान श्रीमतीको बिचमा एक खालको चाहिँ नि सल्लाह एउटा चाहिँ नि छलफल योजना हुनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
अब यो यस्तो हेर्नुहोस् अब के हो भने अहिले समाजमा कस्तो रह्यो भन्नुहोला भने अब छोरो नै चाहिन्छ छोरी मात्रै भएर हुँदैन छोरो अनिवार्य चाहिन्छ त्यो मलाई लाग्थेन है छोरा र छोरी समान नै हुन् अब चाहिँ भन्नुपर्दाखेरि यतिखेरको कन्डेन्समा हेर्ने हो भने त छोराले भन्दा छोरी हुँदैन छोराले भन्दा छोरीले बढी बाबुआमालाई माया गरेर देखिन्छ
है
तर हाम्रो समाज कस्तो छ भने पुरातन संस्कृति अब एउटा वंश जोगाउनको लागि छोरै चाहिन्छ भनेर छोरै जन्माउने र अब पिरियडको हिसाबले कुरा गर्दाखेरिमा चाहिँ कति पिरियडमा कति समयमा जन्माउने भन्ने सवालको कुरो गर्नुहुन्छ भने चाहिँ के हो भने अब सामान्यतया अहिले बुझिलेखेका पढे लेखेका मान्छेहरूले योजना बनाउने भन्दा पनि अब दुईजना सँगै भइसकेपछि यो यस्तो गरौँ भन्ने योजना त पक्कै नै हुन्छ होला कसैलाई अब चाहिँ एउटा बच्चा हुर्काइहालौँ अनि त्यसपछि अथवा दुईवटा बच्चा सँगसँगै हुर्काइहालौँ पछि अनि त्यहाँबाट आफू केही गर्न सकिन्छ व्यवसाय पेसा केही गर्न सकिन्छ भन्ने सोचाइ पनि होला मान्छेको होइन तर हामीमा चाहिँ के रह्यो भने पहिला सुरुमै छोरी विवाह गरेको दोस्रो वर्षमा छोरी जन्मिहाले त्यसपछि हामीले पाँच वर्षको डिस्टेन्समा अर्को छोरी जन्माइयो अनि त्यसपछि अब बच्चा पछि नजन्माउने भन्ने हाम्रो योजनाै थियो अनि तर घर घराएपछि यतै त अनि बाबाआमा दाईहरू सबैजना अब उता ससुरालीपट्टिका पनि होइन यतापट्टि सबैको चाहिँ अब हुने तिमीहरूको चाहिँ एउटा छोरा नि नहुँदाखेरि मजा हुन्न भन्ने तरिकाको कुराहरू आएपछि फेरि अनि हामीले पाँच वर्षको ठिकै डिफ्रेन्समा पाँच पाँच वर्षको डिफ्रेन्समा हाम्रो चाहिँ तिनवटा बच्चाहरू जन्मिए तर यो हुनु स्वाभाविक हो सल्लाह सल्लाहहरू चाहिँ पारे श्रीमान श्रीमती बिच चाहिँ हुनैपर्छ
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको जति समय भयो यहाँसम्म आइपुग्दाखेरि तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो जीवनसाथी भने के रहेछ श्रीमान श्रीमती भने के रहेछ
श्रीमान श्रीमती भनेको एउटा एउटा रथको दुई पाङ्रा भन्छन् नि
हजुर
श्रीमान नभए पनि श्रीमतीले मात्रै नि गाह्रो हुन्छ श्रीमती नभए पनि श्रीमानलाई नै गाह्रो हुन्छ एउटा जीवनचक्र अब संसार चलाउनलाई श्रीमान श्रीमती चाहियो
हजुर
श्रीमान श्रीमती नभए अब जीवनचक्र चल्दैन त्यही हो
सुरेन्द्रजी
हजुर
कस्तो खालको जीवनसाथी भयो भने कस्तो खालको चाहिँ नि श्रीमती भयो भने होइन जीवन चाहिँ सफल रूपमा अगाडि बढ्छ जीवन चाहिँ सुखमय हुन्छ भन्ने यस्तो लाग्छ तपाईँलाई
त्यही हो एउटा कुरो के हो भने अब मैले चाहिँ म आफूले भोगेकै हेर्दाखेरिमा पनि के हो भने दुःखमा साथ दिने होइन कुनै पनि दुःखमा नआत्तिने सुखमा नहोसिने होइन र आफ्नो एउटा डिमान्ड मात्रै अगाडि सार्ने श्रीमती भइदियो भने श्रीमानलाई दुःख हुन्छ सुख दुःखमा हातेमालो गर्न सक्ने खालको होइन यो दुःख पर्दाखेरिमा यो श्रीमानले राखेको कुराहरूमा मैले कुनै माग राख्नुहुन्न यसमा साथ दिनुपर्छ भन्ने खालको होइन ती परिस्थितिहरू जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई सामना गर्न सक्ने हैसियत राख्ने खालको चाहिँ श्रीमती भयो भने अथवा त्यही अनुसारको श्रीमान भयो भने श्रीमतीको पनि समस्या हुन्छ त्यसलाई पनि बुझिदिने श्रीमान भइदियो भने सबभन्दा राम्रो जीवनसाथी त्यही नै हो
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ यसरी आफ्नो दाम्पत्य जीवनको बारेमा रेडियोबाट प्रत्यक्ष कुराकानी गर्न पाउँदाखेरि आफ्ना जीवन भोगाईका अनुभवहरू राख्न पाउँदाखेरि कस्तो महसुस गर्नुभएको छ नि?
रमाइलो छ, कस्तो भन्ने, छोराछोरी छन्, छोरछोरीको छोरछोरी घरमा व्यवसाय गरिएछ, दुईजना सँगसँगै छौँ, अरू जस्तो अब छुट्टिएर बस्नु परेको छैन, त्यही नै रमाइलो हो।
सुरेन्द्रजी, अति रेडियो सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई होइन, तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट, तपाईँहरूको भोगाइबाट के सल्लाह सुझाव अथवा चाहिँ नि के शुभकामना दिन चाहनुहुन्छ?
अब हामीले शुभकामना दिने भन्दा पनि श्रोताहरूले पनि आफूले मनन गर्ने कुराहरू, यी कुराहरू कसबाट कसले के गरिरहेछ भन्ने कुरा श्रोताले नै बुझ्ने कुरा हो। सामान्यतया हामीले चाहिँ के, म चाहिँ के भन्छु भने जीवन एउटा सङ्घर्षपूर्ण जीवन हुन्छ, त्यसलाई आफूले नै निर्वाह गर्ने, आफू भूमिका निर्वाह गर्ने हो, आफूले नै त्यसलाई चलाउने हो, सुख दुःख होइन हरेक दृष्टिकोणबाट पार गरेर जाने हो। अब सामान्यतया मैले यो कार्यक्रम विजय एफएममा पहिलादेखि नै सुनिरहेको, पहिलादेखि नै सुनिरहेको हुनाले मैले तपाईँले यही सोध्न आउनुभयो, यही कुरा गर्न आउनुभयो भन्ने कुरो मलाई पनि एक हिसाबले भित्री आत्माबाट आइसकेको थियो। मलाई साह्रो राम्रो लाग्छ यो पाटो, राम्रो लाग्छ किनभने कसैको कुनै एउटा पारिवारिक संरचनाहरू कसैलाई अवगत गराउनु होइन, अझ कसैले त्यो सुन्नु, हामीले पनि अर्काको सुन्न पाउँछौँ, हाम्रो अर्काले सुन्न पाउँछन्, केही कुरा हामीले अरूबाट सिक्न पाउँछौँ, थाहा नभएको कुराहरू हामीलाई, कतिपय कुराहरू अरूबाट पनि लिन सक्छौँ, हामीबाट केही कुराहरू थाहा नभए उहाँहरूले लिन सक्नुहुन्छ, यो कुराहरू हुनुपर्छ र यो कुरा राम्रो पक्ष हो भन्ने मलाई लाग्छ।
सुषमाजी
हजुर,
अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, यो कुराकानीलाई यतै टुङ्ग्याउनुपर्छ, अन्त्यमा चाहिँ यहाँलाई केही भन्न मन लागेको कुरा भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही हुन्छ नि, त्यस्तो कुरा केही छ
खासै? अब के कुरा त के हुनु र, अब हामी अब यसरी व्यवसाय गरेर सँगै अब दुईजनै बिहा गरेको 16 वर्ष भयो, अब 17 वर्ष हुन्छ, अहिलेसम्म अब छुटेर बस्नु परेको छैन, अब छोराछोरी सँगै आफ्नै घरमा बसेर व्यवसाय गरिया छ, त्यसमै अब हामी दुईजना खुसी छौँ, त्यही नै हो।
सुरेन्द्रजी
हजुर, अब सबभन्दा सर्वप्रथम त विजय एफएम 101.6 मेगाहर्जलाई सब परिवारलाई धन्यवाद दिन चाहन्छु। हाम्रो यस व्यवसायमा, व्यस्त व्यवसायमा पनि आएर अब तपाईँहरूले एउटा समय निकाल्ने अवसर दिनुभयो, हामीले समय निकाल्यौँ, तपाईँहरूसँग गफ गर्ने एउटा अवसर प्रदान भयो, त्यसको लागि मुरीमुरी धन्यवाद। यस्तै कार्यक्रमहरू निरन्तरता गर्दै जानुहोस्, श्रोतागणहरूलाई मनपर्ने किसिमका एउटा चाहिँ कोसेलहरू पस्किँदै जानुहोस्, त्यो नै हाम्रो लागि श्रेयस्कर र हाम्रो एउटा शुभकामना।
हुन्छ, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्, तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्, धन्यवाद,
हाम्रो तर्फबाट पनि धन्यवाद,
नमस्कार।
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 10 प्रमाङ्गी टोल चितवनमा बस्नुहुने सुरेन्द्र देवकोटा र सुषमा देवकोटासँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट म गोकुल भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।